بسم اللہ الرحمن الرحیم. السلام علیکم. رمضان کے اندر غامدی صاحب کے ساتھ نشریات کا خصوصی سلسلہ جاری ہے. آغاز کرتے ہیں اس صاحب ایک ہمارے ساتھ تشریف فرما ہے جناب جاوید احمد غامدی صاحب. السلام علیکم غامدی صاحب.
وعلیکم السلام.
ہم سب بہت شکریہ آپ کے وقت کا. ہمارے پروگرام کے بارے میں آپ آزاد جانتے ہیں کہ قرآن مجید کا ایک متعین حصہ ہم شروع میں زیر بحث لاتے ہیں, روایات زیر بحث آتی ہیں, اور پھر آپ آزاد کی جانب سے موصول ہوئے سوالات بھی غامدی صاحب کی خدمت میں رکھتے ہیں. ہم سب آج جس موضوع کا میں نے انتخاب کیا ہے وہ انفاق اور زکوٰۃ ہے. قرآن مجید کی آیات میرے سامنے ہیں. سورۃ توبہ میں ارشاد فرمایا ہے, ایمان والوں, ان فقیہوں اور راہبوں میں بہتیرے ایسے ہیں جو لوگوں کا مال باطل طریقوں سے کھاتے اور اللہ کی راہ سے روکتے ہیں, سو ان لوگوں کو دردناک عذاب کی خوشخبری دو, اور جو ان میں سے سونا اور چاندی ڈھیر کر رہے ہیں اور اسے اللہ کی راہ میں خرچ نہیں کرتے, اس دن جب ان کے اس سونے اور چاندی پر دوزخ کی آگ دہکائی جائے گی, پھر ان کی پیشانیاں اور ان کے پہلو اور ان کی پیٹھیں اس سے داغی جائیں گی. یہی ہے جس کو تم نے اپنے لیے جمع کر رکھا تھا, سو چکھو اس کو جو تم جمع کر رہے ہو. اس آیت کی تفسیر میں غامدی صاحب لکھتے ہیں کہ زکوٰۃ ادا کر دینے کے بعد حال اور مستقبل کی ذاتی اور کاروباری ضرورتوں کے لیے روپیہ جمع کرنا رکھنا ممنوع ہے, لیکن خلق یا خالق کی طرف سے اس کے انفاق کا کوئی مطالبہ سامنے آ جائے اور آدمی اسے خرچ کرنے سے انکار کر دے تو اس کی سزا وہی ہے جو قرآن نے بیان کی ہے. غم صاحب بیان فرمائیے گا دین اسلام کی روح سے. ایک تو وہ چیزیں ہیں جو ہم پر لازم کر دی گئی, ہم جانتے ہیں زکوٰۃ, لیکن یہ آیت تو یہ بتا رہی ہے کہ یہ جو مال لوگ جمع کر کے رکھتے ہیں اور جس کو آپ بتاتے ہیں جی ہماری نیٹ ورتھ اتنی ہو گئی ہے, اور یہ سونا اور چاندی, یہ زمانے اور سماج سے اگر آپ بالکل بے تعلق ہو کر یہ کام کر رہے ہوتے ہیں تو یہ بڑا جرم بن جاتا ہے دین میں.
اسی صورت میں ظاہر جرم بنے گا جب زمانے سے, حالات سے, گرد و پیش سے لا تعلق ہو کر کیا جائے. اسی لیے اللہ تعالیٰ نے اس کی بڑی تفصیل بھی کر دی ہے, ہم جو کچھ کماتے ہیں اس میں خرچ اخراجات کے بعد اگر کچھ بچتا ہے جس کو اف سے تعبیر کیا گیا ہے, تو خرچ اخراجات صرف آج کے نہیں ہوتے, وہ حال کے بھی ہوتے ہیں, مستقبل کے بھی ہوتے ہیں. اسی طرح جب آپ کوئی کاروبار کرتے ہیں تو اس کے لیے بھی آپ کو سرمایہ فراہم کرنا پڑتا ہے, وہ حال کی ضرورتوں کے لیے بھی ہوتا ہے, مستقبل کی ضرورتوں کے لیے ہوتا ہے. تو اس کو عام طور پر سمجھانے کے لیے اس طرح بیان کیا جاتا ہے کہ حال کی, مستقبل کی, ذاتی کاروباری ضرورتوں کے لیے جو آپ نے رکھا ہوا ہے وہ ممنوع نہیں ہے. وہ تو کاروبار کی بھی ضرورت ہے, فرد کی بھی ضرورت ہے, خاندان کی بھی ضرورت ہے, اللہ نے اس پر کوئی پابندی نہیں لگائی. لیکن ان ضرورتوں کے علاوہ اگر اللہ تعالیٰ نے نعمتیں دے رکھی ہوئی ہیں تو ان کو معاشرے کا حق سمجھنا چاہیے. یعنی ذاتی, کاروباری, حال اور مستقبل کی ضرورتوں کے علاوہ جو کچھ انسان کے پاس ہے وہ معاشرے کا حق ہے. معاشرے کا حق ہونے کے بھی یہ معنی نہیں ہے کہ آپ اٹھا کر کہیں باہر پھینک دیں گے یا لوگوں میں کھڑے ہو کے تقسیم کر دیں گے. نہیں, یہ سمجھ کر رکھیں گے کہ اگر میرے سامنے کوئی ضرورت آئے گی, میرے اعزاء و اقربا کی کوئی ضرورت ہے, میرے خاندان کی کوئی ضرورت ہے, میرے محلے کی کوئی ضرورت ہے, میرے ملنے والوں کی کوئی ضرورت ہے, یا بحثیت مجموعی اگر اللہ تعالیٰ نے بہت دے رکھا ہے تو معاشرے کی ضرورتیں ہیں, تو میں بے تکلف ہو خرچ کرنے کے لیے تیار ہو جاؤں گا. یہ مطالبہ اللہ تعالیٰ نے کیا ہے. انسان جب ان ضرورتوں سے بے نیاز ہو جاتا ہے اور جو کچھ اس کے پاس ہے اس کو گویا مال ڈھیر کر کے رکھنے کی نفسیات میں مبتلا ہو کر جمع کرتا ہے تو اس کو کنز کہا جاتا ہے. یہ اللہ تعالیٰ کے ہاں بڑا جرم ہے, یہ کبیرہ گناہ بن جاتا ہے. اسی لیے اس پر جہنم کی وعید بھی سنائی ہے اور لوگوں کو مطلب بھی کیا ہے کہ اس سے باز رہیں. یہاں خاص طور پر اس کی شناخت اور بھی بڑھ گئی ہے کہ لوگوں نے جو روپیہ فقیہوں کو دیا, اخبار کو دیا, رہبان کو دیا, جیسے لوگ خانقاہوں میں دیتے ہیں, مدارس میں دیتے ہیں, اس کے بھی خرچ اخراجات ہیں. تو اگر لوگوں کے روپے پر دوسرے لوگ سانپ بن کے بیٹھ گئے ہیں تو پھر تو یہ آخری درجے کا جرم ہے. اللہ تعالیٰ نے اس پر بہت سخت تنبیہ فرمائی ہے. یہ قرآن مجید کی ان آیات میں سے ہے کہ جن کو پڑھنے کے بعد آدمی لرز جاتا ہے کہ پھر کنز کرنے کی کیا گنجائش باقی رہ گئی ہے. تو کنز ممنوع ہے, ذاتی, کاروباری, حال اور مستقبل کی ضرورتوں کے لیے جمع رکھنا یہ تو اللہ کی ہدایت ہے, یہ کنز نہیں ہے.
نقطہ بالکل واضح ہو گیا. اسی بات کو مولانا امین احسن اصلاحی اپنی تفسیر میں یوں بیان کرتے ہیں, یہ انفاق حکمت کا خزانہ بخشتا ہے, اسی سے نور قلب میں افزونی ہوتی ہے. اگر مال کے ڈھیر رکھتے ہوئے کوئی شخص اپنے پاس پڑوس کے یتیموں، بے قصوں، ناداروں سے بے پرواہ رہے، یا دعوت دین، یا اقامت دین، تعلیم دین اور جہاد فی سبیل اللہ کے دوسرے کاموں سے بے تعلق ہو جائے، تو وہ عند اللہ مواخذے اور مسئولیت سے بری نہیں ہو سکتا، اگرچہ اس نے اپنے مال کا قانونی تقاضا پورا کر دیا ہو۔ اچھا غالب صاحب، اس آیت کے اندر ایک بڑی ہی سنگین سزا بیان ہوئی ہے، یعنی قیامت کے دن یہی ڈھیر ہیں جن کو جمع کر دیا جائے گا، اور جہنم میں جب انسان کو دھکیلا جائے گا تو اسی کی آگ کے ڈھیروں سے ان کی پیٹھوں کو داغا جائے گا۔ بڑی سخت سزا معلوم ہوتی ہے، یہ سختی کی وجہ کیا ہے اتنی؟
یہ وجہ ہے اس لیے کہ اللہ تعالیٰ نے اس دنیا میں انسانوں کو یکساں پیدا نہیں کیا، کسی کے پاس زیادہ ہے، کسی کے پاس کم ہے۔ دنیا میں غربت بھی ہے، دنیا میں بیماری بھی ہے، دنیا میں جنگیں آ جاتی ہیں، دنیا میں قحط، آلام، سب چیزیں ہیں۔ تو اس میں چونکہ اللہ تعالیٰ نے انسان کو ان غربا تک یا محروموں تک مال پہنچانے کا ذریعہ بنایا ہے، یہ آدمی اگر اس پر عمل نہیں کرتا تو یہ مال غصب کر لینے کا مجرم بن گیا ہے، اس نے لوگوں کے حق پر ڈاکہ ڈال دیا ہے، اس لیے اس کی سزا سخت ہے۔ جس طرح سے چوری کر لینے کی سزا جانتے ہیں آپ بہت سخت ہے، لوگوں کا مال لوٹ لینے کی سزا بہت سخت ہے، تو یہ بھی اصل میں لوگوں کا حق ہے جس کو اس نے ادا کرنے سے انکار کر دیا۔
بالکل واضح ہو گیا، یہ سزا اور جرم کی مناسبت کیا ہے، اس کے حوالے سے بھی غام صاحب نے اپنی تفسیر میں مولانا مین حسن اصلاحی کا اقتباس لکھا ہے، میں اس کو یہاں پر پڑھ دیتا ہوں۔ وہ فرماتے ہیں کہ دولت جمع کرنے کی سرگردانی میں بڑا دخل دو چیزوں کو ہوتا ہے، ایک ہم چشموں میں اپنا سر اونچا رکھنے کی خواہش، دوسرا اپنے ذاتی آرام اور راحت کی طلب۔ فرمایا کہ جو لوگ دنیا میں سربلندی اور فخر کی خاطر دونوں جمع کریں گے، ان کی دولت بروز قیامت ان کی پیشانی پر داغ لگائے گی۔ اسی طرح جو لوگ نرم ریشمین اور مخملی گدوں اور غالیچوں، قالینوں اور صوفوں کے در پہ ہو کے انفاق کی سعادت سے محروم رہیں، ان کی بچائی ہوئی دولت ان کے پہلوؤں میں ان کی پیٹوں کو زخمی کر دے گی۔ ہم سب پورے دین کہ جب ہم خلاصہ کرتے ہیں تو دو ہی چیزیں سامنے آتی ہیں، کہ دین بنیادی طور پہ ادائے حقوق کا نام ہے، خالق کا جو حق ہے اس کو ادا کیا جائے، بندوں کا جو حق ہے اس کو ادا کیا جائے۔ ہمارے ہاں یہ ہوتا ہے کہ ہم بسا اوقات خالق کے حقوق تو پوری طرح سے ادا کر رہے ہوتے ہیں لیکن اپنے گرد و پیش سے بالکل غیر متعلق ہو جاتے ہیں، جبکہ باقی مذاہب کے اندر ہمیں یہ نظر آتا ہے کہ وہ اپنے گرد و پیش سے بہت متعلق نظر آتے ہیں۔ کمیونٹی لیونگ کا تصور ہوتا ہے، لوگوں کے ساتھ جینا، لوگوں کی ضروریات کو پورا کرنا۔ مسلمان دیتے تو بہت ہیں لیکن جن کو اللہ نے بہت کچھ دیا ہوا ہوتا ہے وہ بالکل سوسائٹی کے اندر ایک ایلین نظر آ رہے ہوتے ہیں، یعنی اتنا فرق نظر آ رہا ہوتا ہے، ان کو وہ درد محسوس نہیں ہو رہا تھا۔ اس کے بارے میں کیا کہتے ہیں؟
بہت بڑی تعداد مسلمانوں میں بھی ایسی ہے جو بہت انفاق کرتی ہے، ہمارے یہاں بھی چیریٹی کچھ کم نہیں ہوتی، اس کے رخ بعض اوقات غلط ہو جاتے ہیں۔ اور دوسرے یہ کہ کمیونٹی کی سطح پر ہم اس کو منظم نہیں کر پاتے، دنیا میں زیادہ تر یہ کمیونٹی کی سطح پر منظم کر لیا جاتا ہے، اس سے اس کی افادیت بہت بڑھ جاتی ہے، تاثر بھی بہت مختلف ہوتا ہے۔ چنانچہ کتنی اقلیتیں ہیں دنیا میں جنہوں نے بڑا اچھا نظام اپنے لوگوں کے لیے بنا رکھا ہوا ہے، ان کے ہاں کوئی آدمی بھوکوں نہیں مرتا، تعلیم سے محروم نہیں رہتا، وہ اگر کسی ایک جگہ سے دوسری جگہ ہجرت کرتا ہے تو پوری کمیونٹی اس کی مدد کرنے کے لیے تیار ہو جاتی ہے۔ تو یہ اصل میں انفاق کی تنظیم کا عمل ہے، جو خرابی ہمارے یہاں ہے وہ تنظیم کی خرابی ہے، اور وہ ہر جگہ ہے۔ اس لیے کہ 1.5 ارب 2 ارب کی تعداد میں مسلمان ہیں، وہ اپنے اندر اجتماعیت اس طرح کی نہیں پیدا کر پاتے، ریاستوں کے نظم کے ساتھ بھی ان کا تعلق زیادہ تر بے تعلقی کا اور بغاوت کا ہوتا ہے۔ یہ چیز مسلمانوں میں پیدا ہو گئی ہے، اگر یہ ختم کر دی جائے تو ایسا نہیں ہے کہ انفرادی طور پر انفاق کم ہوتا ہے، بہت کرتے ہیں لوگ، اس کو کمیونٹی کی سطح پر، جماعت کی سطح پر منظم ہونا چاہیے، اس میں بڑی کوتاہی ہوتی ہے، اس سے افادیت میں بھی کمی آتی ہے، اس سے تاثر میں بھی کمی آتی ہے۔
تو بالکل واضح ہو گیا۔ سورہ توبہ ہی کی ایک اور آیت ہے انفاقی سے متعلق، میں اس کو پڑھ دیتا ہوں۔ فرمایا تم ان کے مالوں کا صدقہ قبول کر لو، اس سے تم انہیں پاکیزہ بناو گے اور ان کا تزکیہ کرو گے، اور ان کے لیے دعا کرو اس لیے کہ تمہاری دعا ان کے لیے بجائے تسکین ہوگی۔ اللہ سب کچھ سننے والا اور جاننے والا ہے، کیا وہ نہیں جانتے کہ اللہ ہی اپنے بندوں کی توبہ قبول کرتا ہے اور ان کے صدقات کی پذیرائی فرماتا ہے، اور نہیں جانتے کہ اللہ بڑا قبول کرنے والا اور رحم کرنے والا ہے۔ یہاں پر وہ صدقہ ہے جو اپنے گناہوں کی تلافی کے لیے وہ کرتے ہیں، اور اس سے بھی معلوم ہوتا ہے کہ توبہ و تطہیر کے لیے سب سے زیادہ مؤثر چیز اللہ کی راہ میں صدقہ ہی ہے۔ غام صاحب، گزشتہ نشستوں میں ہم نے توبہ پر گفتگو کی تھی، آپ نے بتایا تھا کہ توبہ جب جرم ہوتا ہے اس کے بعد ندامت کا ایک جذبہ ہے، کیا توبہ करने के लिए ये भी एक मुफीद और मुआविन चीज़ है कि हम अल्लाह की राह में सदका करें, यानी हमसे कोई गुनाह हो गया है तो अब हम तौबा तो कर ही रहे हैं, लेकिन अगर हम सदका भी करते हैं, इन्फाक भी करते हैं, तो ये भी तौबा में एक वजन को बढ़ा देती है।
इसमें क्या शक है? देखिए, हम तौबा करते हैं, अल्लाह की तरफ रजू करते हैं, तो कोई चीज़ सिफारिश के तौर पर भी पेश करनी चाहिए। अच्छा अमल ही बेहतरीन सिफारिश है। अगर नमाज पढ़ के तौबा की है, रोज़ा रख के तौबा की है, इन्फाक करके तौबा की है, किसी गरीब के सर पर हाथ रख के तौबा की है, अपनी तरफ से अल्लाह की राह में कुछ खर्च करके तौबा की है, तो उम्मीद की जा सकती है कि ये चीज़ सिफारिश का ज़रिया बन जाएगी। इसका ज़रूर एहतमाम करना चाहिए।
ठीक, नुकता बिल्कुल वाजह हो गया। आमिर साहब से कुरान मजीद पर इस्तफादे का सिलसिला था, आज का मौजू था इन्फाक, अल्लाह के रस्ते में खर्च करना और सदका, कुरान की आयात जेरे पैसे। आगे बढ़ाते हैं सिलसिला गुफ्तगू को। कुछ रिवायतें हमेशा की तरह मेरे सामने है। अनस बिन मालिक रज़ील्ला से रवायत है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत को मुशक्क़तों और जहन्नम को ख्वाहिशात से ढांप दिया गया है। मुस्नद अहमद 1350 रकम है इसका। गांधी साहब ने इस रिवायत की तौज़ीह में लिखा है, ये नहायत खूबसूरत ताबीर है। मुद्दा यह है कि जन्नत का तसव्वुर अगरचे दिल को खींचता है, लेकिन उसकी राह में मुशक्क़तें हायल हैं, जैसे नमाज, रोज़ा, हज व ज़कात और हर तरह के हालात में मुनकरात से परहेज और अखराक आलिया पर कायम रहने की जदोजहद। इंसान उसकी तरफ बढ़ना चाहे तो उसे ये मुशक्क़तें लाजमन उठानी पड़ती हैं। इसके बरखिलाफ़ जहन्नम की राह में मरगूबात के खिवान बिछा दिए गए हैं, उन्हें इंसान कभी नहीं चाहता कि वो इसका ईंधन बने, लेकिन ये मरगूबात उसको अपनी तरफ खींचते हैं और इन्हीं की लज्जतों में खोया और बारहा इसके दरवाजे तक पहुंच जाता है। हम सब एक जुमला है, चंद अल्फाज हैं, जन्नत को मुशक्क़तों और जहन्नम को ख्वाहिशात से ढांप दिया गया है। गोया पूरी की पूरी जो अल्लाह की स्कीम है, इस एक जुमले के अंदर सिमट आई है।
इसमें क्या शुबा है? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने बारे में ये जो फरमाया है कि उती तो जवामी और कलिम, ये भी उन्हीं में से है। एक जुमले में, दो अल्फाज में बाज़ औक़ात ऐसी बात कह दी जाती है जो बड़ी बड़ी हकीकतों का इहाता कर लेती है। हमारी ज़िंदगी क्या है? हमारी जबिलतें हैं, ख्वाहिशें हैं, जज्बात हैं, इनके साथ हमारे अखलाकी वजूद की कशमकश, यही दुनिया की ज़िंदगी है। अखलाकी वजूद की इस कशमकश में हर लहजा ये जद्दोजहद करनी चाहिए कि बरतरी इसी की कायम रहे। हम जब शिकस्त खाते हैं तो असल में जबिल्लत की बरतरी कायम हो जाती है, ख्वाहिश की बरतरी कायम हो जाती है, जज्बात की बरतरी कायम हो जाती है। हम अगर अखलाकी वजूद को बरतर रखने में कामयाब हो जाते हैं तो बड़ी कामयाबी यही है। दुनिया में हमारा इम्तहान इसी बाब में हो रहा है, सबसे बड़ा इम्तहान यही है। पूरे दीन को देख लें, उसका सबसे ज़्यादा जामे बाब क्या है? अखलाकी तथहीर का बाब, यानी मेरे मामलात मेरे परवरदिगार के साथ, मेरे आइज़ा अकरबा के साथ, मेरे दोस्तों के साथ, मेरे कौम के साथ, मेरे मुल्क के साथ, मेरे तलामज़ा के साथ, असातज़ा के साथ सही उसूलों पर उस्तवार होने चाहिए, और मुझे हर मरहले पर अखलाकी हुदूद का ख्याल रखना चाहिए। जिस वक्त कोई मसला पेश आए, सबसे पहला सवाल यही करना चाहिए अपने आप से कि यहाँ मैं किस तकाजे से मगलूब होकर इकदाम कर रहा हूँ। क्या मैंने उसका कोई अखलाकी और अकली तजिया किया है, और मैं अपने अखलाकी हुदूद के अंदर रहकर वो काम कर रहा हूँ, या मैंने उनको लांग जाने का फ़ैसला कर लिया है? ये लांग जाने का फ़ैसला कब होता है? उसी वक्त होता है जब आपका शिकम आप पर गलबा पा लेता है, जिन्स का जज्बा गलबा पा लेता है, रद्द अमल की नफ्सियात गलबा पा लेती है, अनानियत गलबा पा लेती है। तो इंसान को यही मशक्क़त है जिसमें डाला गया है। चुनांचे बड़ी सही बात फरमाई है कि अगर जन्नत का रास्ता इख्तियार करना है तो फिर इस मशक्क़त से गुज़रना होगा, यानी अखलाकी हुदूद की पासदारी में जो तकलीफ़ उठानी पड़ेगी फिर उससे गुज़रना होगा। और अगर जहन्नम के रास्ते पर जाना है तो वो तो है ही जज्बात का, ख्वाहिशात का, जबिली तकाज़ों को पूरा करने का रास्ता, उसमें कोई मशक्क़त नहीं होती, वो तो अपने आप खींचता चला जाता है। इसी को सैयदना मसीह ने इस तरह बयान किया था कि नेकी की राह तंग है लेकिन बुराई की राह कुशादा है, उस पर तो आप भागते हुए जा सकते हैं।
आम साहब, बात आपने वाजे की। अच्छा आम साहब, इससे फिर ये नतीजा भी निकाला जा सकता है कि अगर आप मसलन अल्लाह के दीन को मानते हैं, जन्नत के ख्वाहिशमंद हैं, तो लाजमन फिर दुनिया में आपको मुशक्क़तें उठानी पड़ेंगी, क्योंकि हम देखते हैं बसा औक़ात लोगों को दुनिया में कोई मुशक्क़त पेश ही नहीं आती है।
नहीं, यहाँ वो मुशक्क़तें मराद नहीं हैं जो गैर मामूली हालात में आ जाती हैं, वो भी आ जाती हैं। दुनिया में जो तकाजे हमसे किए गए हैं वो हर वक्त की मशक्क़त है, ये किसी आदमी के पास बड़ी दौलत है, किसी आदमी के पास अच्छी सेहत है, किसी आदमी के पास बहुत मौके हैं, उसमें भी ये कशमकश हर वक्त होती है। यानी अल्लाह की दी हुई नेमतों के नतीजे में इंसान क्या अपनी जबिल्लतों के पीछे भाग खड़ा होता है या अख़लाकी उसूलों का ख्याल रखता है। तो अख़लाकी उसूलों का ख्याल तो आपको शुक्र के मामले में भी रखना है और आपको सब्र के मामले में भी रखना है। बल्कि जिस वक्त इंसान को बहुत नेमतें मिली होती हैं, उसको दौलत हासिल होती है, ताकत हासिल होती है, इक्तदार हासिल होता है, इल्म हासिल होता है, इसमें ये आजमाइश और ज़्यादा बढ़ जाती है। तो ये जिस कश्मकश का यहाँ जिक्र किया गया है, वो महज वो तकलीफ़ें नहीं हैं जो किसी बीमारी के नतीजे में या गुर्बत के नतीजे में आती हैं, बल्कि वो मशक्क़त है जो इस जद्दोजहद में उठाना पड़ती है कि जबिल्लतें कुछ और चाह रही होती हैं और अखलाकी वजूद कुछ और चाह रहा होता है।
एक नुक्ता बिल्कुल वाज़ हो गया। आगे बढ़ाते हैं सिलसिला गुफ्तगू को। एक और रिवायत मेरे सामने, उस्मान रजी अल्लाह ताला अन्हु का बयान है कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को फरमाते हुए सुना कि जिस शख्स ने अपने माल से अल्लाह के लिए मस्जिद तामीर की, ख्वाब परिंदे के घोंसले जैसी हो या उससे भी छोटी, अल्लाह उसके लिए जन्नत में उसी तरह का घर बना देता है। हम सब ने लिखा है कि जिस परिंदे का यहाँ जिक्र हुआ है वो सहराई एक परिंदा है जो कि कबूतर के बराबर होता है, और उसके घड़े को यहाँ पर तशबीह दी गई है, यहाँ पर तमसील का उसलूब है। हम सब इस तरह की जब बातें आती हैं, जाहिर बात है तरगीब दिलाने के लिए, क्योंकि एक जगह पे कहा गया है आप नेकी खैर का काम करते हैं, खैरात करते हैं, आपको जन्नत मिलेगी, दूसरी जगह पे कहा गया खूबी से बात करें, यहाँ पर कहा गया है कि आप मस्जिद बनाएं। हमारे यहाँ बिलुमूम ये तसव्वुर है कि शायद मस्जिद बनाना ही नेकी का काम होता है, बाकी जो इदारे हैं वो बेचारे स्ट्रगल कर रहे होते हैं कोई नेकी खैर का काम। तो मस्जिद का कोई ज़्यादा फजीलत है बनिस्बत उन कामों के जो बाकी नेकी खैरात के काम हो रहे होते हैं, कैंसर हॉस्पिटल्स लोग बनाते हैं, इसी तरह से तालीम गाहें बनाते हैं, लेकिन लोगों में यही जज्बा है कि सिर्फ मस्जिद को देंगे, ये ज़्यादा ऊँचा इन्फाक है।
इसकी कोई हकीकत नहीं है, इसका ताल्लुक हालात से होता है। यानी कौन सी चीज़ की ज़रूरत है, अगर आपके महल्ले में मस्जिद की ज़रूरत है तो फिर तो सबसे पहला काम यही है। अगर लोगों को एक जगह नमाज़ पढ़नी है, नमाज तो लाजिम की गई है, 24 घंटे में 5 वक्त हमें अल्लाह की बारगाह में हाजिर होना है, तो क्या फिलवाके वहाँ मस्जिद की ज़रूरत है? मस्जिद भी ज़रूरत के तहत बनाई जाती है और मस्जिद शौक़ से बनाई जाती है। तो ज़रूरत के तहत मस्जिद अगर है तो फिर तो वो बड़ी ज़रूरत बन जाती है। लेकिन शौक़ से आदमी काम करना है तो वहाँ 10 चीज़ें देखी जाएंगी। इस वक्त ज़्यादा एहतमाम किस चीज़ का है, कौन सी चीज़ हमें बुला रही है, कौन सा तकाजा पैदा हो गया है, फिर उन सारी चीज़ों को देखने के बाद आप फैसला करते हैं।
ठीक। और हम सब इस तरह की जो तमसीलात आती हैं इतनी छोटी सी भी बना दें तो ये असल में तमसील का उसलूब होता
जी
है।
बिल्कुल, ये बताना मकसूद होता है कि किसी नेकी को भी हकीर ना समझें, छोटी से छोटी नेकी भी अल्लाह ताला के यहाँ कबूल की जाती है। इसी उसूल पर फरमाया ना कि एक आदमी ने अगर रास्ते से कांटा भी उठा दिया है तो ये भी बड़ा नेकी का काम है। तो नेकी के बारे में ये नहीं सोचना चाहिए कि वो बड़ी है या छोटी है, हर नेकी को करने की कोशिश करनी चाहिए। बाज़ हालात में छोटी से छोटी नेकी भी बहुत बड़ी बन जाती है। तो ये चीज़ है जिसको बताने के लिए मुख्तलिफ तमसीलात में पैगंबर बात समझाते हैं।
ठीक, नुकता बिल्कुल वाज़े हुआ। एक और रिवायत है, उमर रज़ी अल्लाह तआला का बयान है, वो कहते हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को सुना कि आपने फरमाया जो किसी मुजाहिद के सर पर साया करे अल्लाह क़यामत के दिन उनके सर पर साया करेगा, जो किसी मुजाहिद के लिए सामान जिहाद मुहैया करे यहाँ तक कि वो अपने पाँव पर खड़ा हो जाए उसके लिए उसी मुजाहिद के बराबर अजर लिख दिया जाता है यहाँ तक कि उसकी मौत आ जाए या वो जंग से लौटा। और जो शख्स मस्जिद तामीर करे जिसमें अल्लाह का जिक्र किया जाए अल्लाह जन्नत में उसका घर तामीर कर देता है। हम सब जब ये कहा जाता है कि इसके बराबर, कई जगह हमने रिवायतों में सुना कि मिसाल के तौर पर वालदैन को अगर आप अच्छी नीयत से देखते हैं तो हज के बराबर आपको सवाब मिल जाता है, यहाँ पर कहा कि अगर आप करते हैं तो जो उसको मिलता है उसके बराबर हो जाता है, तो ये बराबरी कैसे होती है? हालांकि एक आदमी तो अपनी जान देने के लिए गया है, मैं तो सिर्फ माल दे रहा हूँ, तो ये बराबरी का कैसे मामला होता है?
जान देने के मौके रोज़ नहीं पैदा होते रहते, हज भी आदमी हर वक्त नहीं करने के लिए निकला होता। तो इस तरह की जो बड़ी नेकियां हैं, या जिहाद का मौका आ गया या हज की सआदत हासिल हो गई, उनके मुकाबले में ठहरा के लोगों को बताया जाता है कि सिर्फ उसी का इंतज़ार न करो, बहुत सी नेकियां आम ज़िंदगी में ऐसी हैं जो अगर सही मौके पर की जाएँ, सही माल में की जाएँ और किसी बड़ी चीज़ को छोड़ कर ना की जाएँ, तो उनका अजर भी अल्लाह ताला ऐसा ही गैर मामूली कर देते हैं।
खान साहब, इन्होंने पूछा है कि दुनिया के अंदर बड़ा मशहूर और मार्केटुल आरा मसला है, पहले भी आपने कई दफ़ा इस पर इजहार किया है, लेकिन बाज़ ममालिक हैं ऐसे यूरोप के कोने में जहाँ पर ये सूरज के औकात का नहीं पता चलता, बहुत लंबी रातें आ जाती हैं, बहुत लंबे दिन आ जाते हैं, तो वहाँ पर आप खुद भी गए हैं नॉर्वे, आपने देखा वहाँ खुद मुसलमानों ने भी इसका कोई हल निकाल लिया, क्या फरमाते हैं उसके बारे में?
उसमें मेरे नज़दीक तो सही तरीका यही है कि जहाँ पर اس طرح کا معاملہ پیش آ جائے، وہاں پر اللہ تعالیٰ نے جو اجازت دی ہے کہ بڑی مشقت پیش آ گئی ہے تو آپ روزوں کو دوسرے دنوں میں مؤخر کر سکتے ہیں، لیکن اگر کوئی ایسا طریقہ اختیار کر لیا جائے، جیسے کہ بعض موقعوں پر لوگوں نے اجتہاد کر کے اختیار کر رکھے ہوئے ہیں، تو امید ہے اللہ تعالیٰ اس کو بھی قبول فرمائے گا. یہ اجتہادی معاملات ہیں، سادہ اصول ہے کہ دین کے احکام عام زندگی میں دے دیے جاتے ہیں، جہاں کوئی مشقت پیش آ گئی، غیر معمولی صورتحال پیدا ہو گئی، تو اس کے اصول موجود ہیں. یہ فرمایا ہے کہ اگر کوئی مشقت پیش آ جائے گی تو اسی حکم کی ادنا صورت پر آ جائیں گے، اگر اس سے بھی نیچے جانا پڑا تو اس سے نیچے بھی چلے جائیں گے. جیسے نماز ہے، عام حالات میں اذکار ہیں، اعمال ہیں، اسی طریقے سے پڑھی جاتی ہے. کوئی مشقت پیش آ جائے تو آپ نماز میں قصر کر لیتے ہیں، آپ دو نمازیں جمع کر لیتے ہیں، اس سے بھی آگے معاملہ ہو تو فرمایا ہے فرجالوں رکبانہ پڑھ لیتے ہیں. اسی طرح کا معاملہ روزے میں ہوگا، اسی طرح سب عبادات میں ہوگا.
تو بالکل واضح ہو گیا. یہ سوال ہے کہ دنیا اگر عدل کے اصول پر نہیں بنی تو کیا دنیا میں مذہب کے متعین کردہ سزائیں عدل کے تصور کے منافی ہیں؟
اس کا کوئی عدل سے تعلق نہیں ہے، وہ تو خدا کا عقاب ہے. یعنی اللہ تعالیٰ نے اپنے اوپر ایمان لانے والوں کو یہ تنبیہ فرمائی ہے کہ جب تم نے مجھے مان لیا، میرے پیغمبروں کو مان لیا، میرے دین کو مان لیا، یہ ہدایت تم پر واضح ہو گئی، شرع صدر سے تم مسلمان بن گئے، تو پھر تمہیں چوری نہیں کرنی تھی، پھر تمہیں ڈاکہ نہیں ڈالنا تھا. اگر یہ کرو گے تو میری طرف سے یہ سزائیں ہیں. تو یہ اصل میں اللہ تعالیٰ کا عقاب ہے، اللہ کا عذاب ہے، جس کی ایک قسط دنیا میں نازل کی جاتی ہے. اس کا اس سے کوئی تعلق نہیں ہے جو دنیا میں سزائیں دی جاتی ہیں. دنیاوی سزائیں دنیا میں امن قائم کرنے کے لیے دی جاتی ہیں. یہ اللہ تعالیٰ کی جزا و سزا کا ظہور ہے جو دنیا میں بھی ہوتا ہے اور آخرت میں بھی ہوگا.
ہم سے پوچھا گیا ہے کہ بعض جانوروں کو نجس قرار دیا جاتا ہے، اس کی کیا حقیقت ہے؟
جن جانوروں کو نجس قرار دیا جاتا ہے اس کے لیے کوئی دلیل ہونی چاہیے. عام طور پر اگر آپ دیکھیں تو اس میں آپ کو کوئی سری چیز نہیں ملتی، بلکہ لوگوں کے کیا ساتھ ہیں. تو میرے نزدیک نجاست کا یا غلاظت کا تعلق ہمارے فہم سے ہے. یعنی ہم اگر محسوس کرتے ہیں کہ کہیں کوئی غلاظت ہے یا نجاست ہے، تو اس سے ہمیں اپنے آپ کو پاکیزہ رکھنا ہے، کیونکہ ہمارے دین میں بدن کی پاکیزگی بھی اہمیت رکھتی ہے، خورونوش کی پاکیزگی بھی اور اخلاق کی پاکیزگی بھی.
ٹھیک. یہ پوچھا گیا جی، جو شخص بغیر کسی عذر کے رمضان کے روزے ترک کر دے اور اس کو بعد میں اس چیز کا احساس ہو، لیکن اتنے لمبے سالوں تک اس نے روزے نہ رکھے ہوئے ہوں، تو کیا کرے؟ کیونکہ بسا اوقات بڑھاپے کے اندر اس چیز کا لوگوں کو اظہار ہوتا ہے، تو وہاں پر وہ کیا کفارہ ادا کر سکتا ہے؟
توبہ، استغفار کرتا رہے، انفاق کرتا رہے، اور اگر کبھی توفیق ملے تو مہینے میں دو تین روزے بھی رکھ لے، امید ہے اللہ تعالیٰ معاف فرمائے.
ٹھیک. یہ پوچھا ہم سے بھی، جو سحر و افطار کی دعائیں اکثر ہم سنتے ہیں، یہ کہ افطار کے بارے میں رسالت پاس اصل میں کوئی مسنون دعائیں باقاعدہ بیان کی ہیں؟
ایک آدھ دعا ہے، باقی جو ہمارے یہاں عام طور پر لوگ نشر کرتے رہتے ہیں وہ لوگوں کی بنائی ہوئی دعائیں ہیں. اس طرح کی کوئی دعا جس میں اچھے کلمات ہوں وہ اگر آپ کرنا چاہیں تو کوئی معنی نہیں ہے. اللہ سے دعا کرنا یا اللہ تعالیٰ کے سامنے اپنی عاجزی کا اظہار کرنا خود ایک عبادت ہے، لیکن مسنون دعا کا مطلب تو یہ ہے کہ حضور نے وہ دعا کی ہے. تو اس دعا کا ہم بارہا ذکر بھی کر چکے ہیں، وہ ہماری کتابوں میں نقل بھی ہوئی ہے، آپ اس کو دیکھ بھی سکتے ہیں. وہ ایک دو دعائیں وہ ہیں جو حضور نے کسی موقع پر کی ہیں، وہ بڑی پاکیزہ دعائیں ہیں، وہ ضرور کرنی چاہیے.
آخری دو سوالات کا ہم سب آپ کی خدمت میں رکھتا ہوں. یہ پوچھا ہے انہوں نے کہ قرآن مجید میں سحری کے حوالے سے بیان ہوا ہے کہ کھاؤ پیو یہاں تک کہ فجر کی سفید دھاری کالی دھاری سے نمایاں ہو جائے، اس سے کیا مراد ہے؟
آسمان پر پیدا ہونے والے آثار ہیں. تاریکی جب ختم ہونا شروع ہوتی ہے اور روشنی، سورج کی روشنی آنا شروع ہوتی ہے، تو اس سے یہ آثار پیدا ہوتے ہیں. یہ آسمان پر دیکھیں گے، کیونکہ اس زمانے میں گھڑیاں تو تھیں نہیں، تو اسی کی بنیاد پر روزہ رکھا جائے.
ٹھیک، بالکل نقطہ واضح ہو گیا ہے. ہم سب اجتماعی افطاریوں کا اہتمام کیا جاتا ہے، افطار پارٹیز ہوتی ہیں رمضان کے اندر، بڑا تام جہم ہوتا ہے، اور باقاعدہ ہم یہ دیکھنے میں آیا ہے کہ ایک آدمی کرتا ہے، دوسرا اس کے جواب میں اس سے بڑی کرتا ہے. تو یہ افطار پارٹیز کا جو کلچر ہے، اس کے بارے میں کیا فرمایا؟
اصل چیز تو یہ ہے کہ آپ غریبوں کو افطار کرائیں، وہ لوگ جو روزہ نہیں رکھ سکتے ان کو افطار کرائیں. اپنے گرد و پیش میں دیکھیں کون لوگ ہیں جن کے پاس کوئی اچھا کھانے پینے کا بھی نہیں ہے، ان کے لیے کوئی اہتمام کریں. یہ سب چیزیں تو کلچرل چیزیں ہیں، یہ تو کہا جا سکتا ہے کہ ناجائز نہیں ہیں، لیکن یہ کہ ان کو وہ افطار سمجھنا جو لوگوں کے لیے بہت اجر کا باعث بنے گی، یہ کچھ حدود سے تجاوز ہے.
ایک نقطہ بالکل واضح ہو گیا. رمضان کے اندر گاندھی صاحب سے استفادے کا سلسلہ جاری ہے. وقت یہاں پہ ختم ہوتا ہے، دوبارہ حاضر خدمت ہوں گے. اب تک آپ کا بہت شکریہ.